आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि हार्दिक स्वागत छ यो तपाईहरूको आफ्नै कार्यक्रम मुक्तिको मार्गमा। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा अय्यूबको पुस्तकबाट बाइबल अध्ययन गर्न आरम्भ गरिरहेका छौं। म आशा गर्दछु यस पुस्तकबाट पनि तपाईहरूले धेरै धेरै आत्मिक आशिष पाउनुहुनेछ, आत्मामा सान्त्वना उत्साह पाउनुहुनेछ। त आज हामी खालि यो अय्यूबको पुस्तकको परिचय भाग मात्र देख्नेछौ। मित्र, अय्यूबको पुस्तक अति नै उल्लेखनीय, महत्वपूर्ण र सुन्दर अद्भुत पुस्तक हो। यो कवितात्मक पुस्तकको पहिलो पुस्तक हो। कवितात्मक पुस्तकको भागमा भजन संग्रह, हितपदेश, उपदेशक, श्रेष्ठ गीत र विलापको पुस्तकहरू पर्दछन्। कवितात्मक पुस्तकहरू अर्थात अंग्रेजीमा पोएट्रिकल बुक्स भनिन्छ। यसको संकेतले कल्पनाशील वा कल्पना विषय सूचीको भन्दा रूप वा शैलीको सूचित गर्दछ। न पोएट्रिकल कवितात्मक शब्दको अर्थ नै हो त्यो लयबद्ध, तालबद्ध। हेब्रू कविता कुनै विचारको वा समानताको पूर्ण दोहोर्याउने कुराद्वारा सम्पन्न गरिन्छ, अन्त गरिन्छ। अय्यूबको पुस्तकमा संवाद कविता हो। सबै बातचित कुराकानी कवितात्मक रूप शैलीमा छ। अय्यूबको पुस्तकको लेखक अज्ञात छ, हामीलाई थाहा छैन, निश्चित रूपमा थाहा छैन। धेरैको विचार यो छ कि यस पुस्तकको लेखक मूसा नै थिए। अनि अरूको विचार यो छ कि एजरा, सुलेमान अर्थात अय्यूब स्वयं र एलिहू यस पुस्तकको लेखक हुन सक्छन्। एलिहू यस पुस्तकमा उल्लेख गरिएको छ, उनको बारेमा बताइएको छ, जो अय्यूबको एक साह्रै पीड़ा दिने, चोट पुर्याउने व्यक्ति हुन्। यो एलिहू नै यो अय्यूबको पुस्तकको लेखक हुन् भन्ने विचारको आधार चाहिँ अय्यूब 32 अध्याय 16 र 17 पदमा हामी पाउँछौ, जहाँ एलिहूले भने, के तिनीहरू बोल्दैनन् भनेर मैले पर्खी बस्ने र होइन, अब म मेरो जवाब दिनेछु र म के विचार गर्दछु म भन्नेछु। यो संवादको प्रसंगमा भनिएको छैन, तर लेखकको पहिलो वचनमा फर्स्ट पर्सनमा उसको आफ्नै विचारहरूको व्यक्त गरिरहेका छन्। त्यसपछि संवाद शुरू हुन्छ र एलिहू बोल्दछन्। यसले यो संकेत गर्दछ कि सम्भव एलिहू नै यो पुस्तकका लेखक हुन सक्छन्। अनि यो पुस्तकको बारेमा अर्को चाखलाग्दो कुरा यो हो कि अय्यूब रहेको अवधिको हामी जान्दैनौ, र हामी यो पनि जान्दैनौ कि उनी कहाँ रहन्थे। म जान्दछु, रेकर्डले भन्दछ उनी उजको मुलुकमा थिए। तर इमानदारीपूर्वक भन्दाखेरि उजको मुलुक कहाँ थियो त्यसको स्थान निर्धारण गर्न सकिँदैन। हामी यसलाई कुनै विशेष स्थानमा निश्चित गर्न सकिँदैन। यो चाखलाग्दो कुरा छ कि अरू पुस्तकमा समय र स्थान जुन अति नै आवश्यक महत्वपूर्ण छ, यहाँ यो पुस्तकमा ती कुराको रेकर्ड दिइएको छैन। मेरो विचारमा अय्यूबको पुस्तक कुलपति समय अवधिमा लेखिएको थियो। यो सम्भव छ कि अय्यूबले याकूबलाई जान्दथे, याकूबलाई चिनेका थिए। तर वास्तविक तथ्य यो हो कि अय्यूबको पुस्तकले मोसक व्यवस्थाको कुनै संकेतको उल्लेख गर्दैन, न प्रस्थानको पुस्तकमा रेकर्ड गरिएको कुनै कुराहरू नै घटनाहरूले अय्यूबको पुस्तक प्रस्थानको पुस्तक भन्दा पहिले लेखिएको थियो भन्ने कुराको संकेत गरेको नै देखिन्छ। अमित्र, यहाँ केही बहसहरू तर्कहरू छन् जुनले हामीलाई अय्यूब कुलपतिहरूको समयमा थिए भन्ने कुराको केही हदसम्म निश्चय दिलाउँदछ। पहिलो, अयुबको जीवन आयुको लमाई। अयुब 42 16 17 पदले भन्छ, त्यसपछि अयुब अरू 140 वर्षसम्म बाँचे। औ तिनले आफ्ना छोराहरू, नातिहरू र खनातीहरूसम्म देखे। आखिरमा तिनी पूरा बुढेसकालमा दीर्घायु भएर मरे। हामी जान्दछौ कि कुलपति मानिसहरूको समयमा तिनीहरू अयुब जतिकै लामो समयसम्म ज्यौथे। अनि दोस्रो, अयुबले आफ्नो परिवारमा प्रधान पुजारीको रूपमा काम गरे, जबकि त्यहाँ न कुनै इसरायलका सन्तानको उल्लेख भएको छ न अन्य पुजारीहरूको उल्लेख भएको छ। त्यसकारणले यो स्पष्ट छ, यो तिनीहरूका अस्तित्वमा आउनुभन्दा पहिले स्थान लिएको थियो। तेस्रो, एलिफाज एसौको जेठो छोरा थिए। उत्पत्ति 36 अध्याय 10 पदले भन्छ, एसौको छोराहरूको नौ यी नै हुन्, एसौको पत्नी आदाको छोरो एलिफाज र एसापकी पत्नी बासातको छोरा रुएल। यस पदले यो देखाउँछ कि अयुब याकुबका समकालीन थिए। यो पुस्तक महान दर्शन शास्त्रीय पुस्तक हो। त्यो धेरै समस्याहरू खडा भएका र यस पुस्तकद्वारा समाधान गरिएका छन्। मित्र, पहिलो, अयुबको पुस्तकले किन धर्मीहरू दुःख पाउँछन् त, त्यस प्रश्नको खडा गर्दछ। मैले साँच्चै नै भन्नुपर्दा र भन्नुपर्छ कि किन धर्मीहरू दुःख भोग्छन्, यसको एक कारण यसले दिन्छ। तर म विश्वास गर्दिन कि यो नै यो पुस्तकको प्राथमिक शिक्षा हो, विषय हो, यद्यपि त्यहाँ धेरै बाइबल विद्वानहरूले यस तरिकामा विचार गरे तापनि। अनि दोस्रो, अयुबको पुस्तक मानव जातिको विरूद्धमा शैतानको झुटो निन्दाको डाट नलाई लेखिएको थियो। अनि तेस्रो, अयुबको पुस्तक अयुबलाई आफू स्वयं कहाँ प्रकट गर्न लेखिएको थियो। चौथो, अयुबको पुस्तकले हामीलाई धीरजको सिकाउँछ। याकुबले भन्छ 5:11 पदमा, तिमीहरूले अयुबको धीरजको विषयमा सुनेकै छौ कि अयुब धीरजी थिए। म तपाईहरूसँग इमान्दार हुनेछु कि यो मानिस धीरजी थिए भन्ने कुरा देख्न कठिन कुरा छ। तर हामी यसको बारेमा यो पुस्तकको अन्तिमतिर प्रवेश गर्दा विचार गर्नेछौ। अनि पाँचौं, मलाई लाग्छ अयुबको पुस्तकको प्राथमिक शिक्षा पश्चातापको बारेमा सिकाउनु हो। यदि यस कुरामा यस बेला असहमत हुनुहुन्छ भने मसँगै यो पुस्तकको बाइबल अध्ययनमा निरन्तर रहनुहोस्, यो पुस्तकको अन्ततिरसम्म, अनि त्यसपछि तपाईँ आफ्नै निष्कर्ष निकाल्नुहोस्। मित्र, जब कुनै मानिसले पश्चातापको बारेमा लेख्न वा कुरा गर्न चाहन्छ, तिनीहरूले सधैँ त्यस्तो चरित्रको टिप्दछन् जससँग पाप पूर्ण आरम्भ थियो, मतलब पापले भरिएको जीवन थियो। उदाहरणको निम्ति, तिनीहरूले मनुष्यको उदाहरणको टिप्छन् जो सबभन्दा खतरनाक दुष्ट यहुदाका राजा थिए। हामीले उसको बारेमा पुरानो नियमको ऐतिहासिक पुस्तकहरूमा पढिसकेका छौं र हामीले देख्यौं कि उसले अन्त्यमा पश्चाताप पनि गरे। म तपाईँलाई भनौं, त्यस किसिमको पश्चातापको हामी सोच्न मन पराउँछौ। अन्त्य प्रभु येशूको सबभन्दा ठूलो शत्रु टार्ससको साउल नाउ गरिएको मानिस थिए, उसले पनि पश्चाताप गरेथे। त्यसपछि त्यहाँ आसिसीका सेन्ट फ्रान्सिस थिए, जो आफ्नो दिनको दुराचारी व्यक्ति थिए र उसले पनि पश्चाताप गरे। अनि त्यहाँ जेरी मार्क औली, जो अति नै ठूलो गुण्डा थिए, उसले पश्चाताप गरे। मित्र, परमेश्वरले पश्चातापको विषयमा सिकाउनलाई त्यस्ता व्यक्तिहरूलाई टिप्नु भएन। उहाँले टिप्न सक्नुहुन्थ्यो, तर परमेश्वरले पुरानो नियममा रहने अति नै उक्तम मानिसलाई चुन्नुभयो, जस्तो कि सम्भवत उनी जस्तो उक्तम मानिस, असल मानिस पुरानो नियममा त कि प्रभु येशू ख्रिष्ट बाहेक अरू कोही पनि कुनै पनि युगमा कुनै पनि समयमा जन्मेका थिएनन्। परमेश्वरले यस मानिसलाई चुन्नुभयो र देखाउनुभयो कि उसले पश्चाताप गर्न आवश्यक छ। जब हामी यो पुस्तकको अन्ततिर आइपुग्छौं, हामी अयुब स्वयंको वचनहरू देख्दछौं, सुन्दछौं। अयुब 42 अध्याय 5-6 पदमा भन्छन्, त्यस बेला त सुनेको कुराले मात्र मैले तपाईंलाई चिनेको थिएँ, तर अब त म तपाईंलाई आफ्नै आँखाले देख्दछु। यसै कारण म आफूलाई तुच्छ ठान्छु, म धुलो र खरानीमा बसेर पश्चाताप गर्दछु। मित्र, यसले आज हरेक विश्वासीलाई सिकाउनु पर्छ, यसले यो पुस्तक पढ्ने हरेकलाई सिकाउनु पर्छ कि चाहे हामी आफैलाई कति असल विचार गर्दछौ, हामीले आफैलाई त्यस तरिकामा देखाउनु पर्छ र देख्नुपर्छ जस्तो परमेश्वरले हामीलाई देख्नुहुन्छ। हाम्रो सारा धार्मिकता फोहोर मैला लुगाहरू जस्ता छन्। हामीलाई पश्चाताप गर्न आवश्यक छ। मित्र, यो महान दर्शन शास्त्रीय काम हो र धेरै मानिसहरूद्वारा त्यस तरिकामा प्रशंसा गरिएको छ। टेनिसनले यस पुस्तकलाई भने, चाहे प्राचीन साहित्य होस् या आधुनिक साहित्य, यो महान कविता हो। अनि अय्यूबको पुस्तकको विषयमा बोल्दाखेरि एक्टिस दर्शनशास्त्री थोमस कार्लिलले स्कटिस दर्शनशास्त्री थोमस कार्लिलले भने, यो एक सबभन्दा महान श्रेष्ठ पुस्तक हो जस्तो कि कलमले कहिले पनि लेखेको छैन। मार्टिन लुथरले भने, यो पुस्तक शास्त्रको कुनै अरू पुस्तकहरूभन्दा धेरै भव्य, शानदार र उत्कृष्ट हो। अनि डाक्टर मुरहेडले भने, अय्यूबको पुस्तक अस्तित्वमा भएको एक सबभन्दा उत्तम कविता हो। याकूबको पुस्तकको गद्य खण्ड विशाल तेज चल्ने नाटक हो जुनले पृथ्वी र स्वर्गीयको छेड्दछ। यसको मतलब यो होइन कि यो काल्पनिक कथा हो। अय्यूबलाई शास्त्रहरूमा ऐतिहासिक चरित्रको रूपमा उल्लेख गरिएको छ। इजिकेल 14:14-20, याकूब 5:11। अनि पाउले अय्यूबको पुस्तकबाट पनि उद्धृत गर्छन्। पहिलो कुरन्थी 3:19, धेरै लेखकहरूले अय्यूबलाई आफ्नो उपन्यासको लागि वा नाटकको लागि वा कथाको लागि आधारको रूपमा प्रयोग गरे। अनि ती लेखकहरूमा एजी वेल्स र आर्चिबल्ड नेक्लिस जस्ता नामी नामी लेखकहरू पर्दछन्। उसको नाटकको या कथाको अभिनयमा नेक्लिसले आधुनिक मानिस र अय्यूबको पुस्तक बीच समानता बनाउन प्रयत्न गरे। म स्पष्ट भावले भन्छु कि मलाई लाग्छ उसले यसको केही कुरा चुकाए, गुमाए। यद्यपि उसले आज मानव दुर्दशाको स्थितिको बारेमा उल्लेख गरे तापनि, अनि उसले त्यसको बारेमा जान्दथे, तर मलाई लाग्दैन कि उसले अय्यूबको बारेमा र त्यो पुस्तकको महान उद्देश्यको बारेमा त्यति धेरै जानेका थिए वा थाहा पाएका थिए। मित्र, उसको नाटकले आधुनिक मानिसको निराशाको अनि उही समयमा आशाको बताउँछ, तर त्यो भन्दा पर चाहिँ समानता फाटबारी हुँदछ। अय्यूबको पुस्तकले त्यस्तो मानिसको प्रकट गर्दछ जो परमेश्वरको बारेमा अति नै धेरै अभिज्ञ थिए, तर उसले आफै स्वयंमा केही पनि खराबी गल्ती देख्दैनन्। आफ्नो धार्मिकताको बारेमा अति नै धेरै गर्वित थिए र त्यस धार्मिकतालाई आफ्ना वरिपरि रहने मानिसहरूको नजरमा कायम पनि राखेथे। अय्यूबले विचार गरे कि परमेश्वरको सामने उनी निर्दोष सही व्यक्ति हुन्। वास्तवमा भन्नु नै पर्ने हो भने आफैलाई बचाउ गर्न परमेश्वरको उपस्थितिमा पनि आउन चाहन्थे तिनी। मित्र, जब अय्यूबले त्यो गरे, उसले पत्ता लगाए कि उसले पश्चाताप गर्न आवश्यक थियो। मित्र, यो आधुनिक मानिसको कति पनि कुनै पनि हालतले वर्णन होइन। मनोचिकित्सकहरू मानिसहरूलाई आज भन्दछन् कि उसको समस्या यो हो कि उसको आमाले उसले त्यति धेरै माया गरिनन् अरे जति धेरै गर्नुपर्ने थियो। मेरो विचारमा यस पीढ़ीहरूसँग भएको समस्या चाहिँ आमाले तिनीहरूलाई त्यति पर्याप्त कोर्रा अनुशासन गरेन जति कि तिनले लगाउनु पर्ने थियो। तर हामीलाई भनिएको छ कि आमा र बुबाले आफ्ना छोरा छोरीहरूलाई व्यवस्था गरे, उपेक्षा गरे, अनि अन्तिममा यो हुन आयो। अहिले म यो कुराको स्वीकार गर्छु कि त्यहाँ केही मानिसहरूको निम्ति निश्चय नै यो कुरा सत्य हुन सक्छ, हुन सक्छ, सत्य होला, अनि सम्भवत यो नै समस्याको एक भाग हुन सक्छ। तर हामी अरूप्रति दोषको सार्न सक्दैनौ, थप्न सक्दैनौ अरूमा। आधुनिक मानिसहरू आफ्नो अपर्याप्तताहरूको, आफ्नो अयोग्यताहरूको र आफ्नो पापहरूको लागि दोष लिन इन्कार गर्छन्। उसले कुनै मानिसमाथि दोष हाल्न कोसिस गर्दछ। उसले आफ्नो स्वयंको लागि र आफ्नो क्रियाहरूको व्यवहारहरूको लागि चालचलनको लागि आफैलाई उत्तरदायित्वको रूपमा ग्रहण गर्दैन। अहिले त्यहाँ एकजना हुनुहुन्छ जसले हाम्रो सबै पापहरू भोग्नुभयो। मेरो मित्र, जबसम्म तपाईँ र म यो कुरा थाहा पाउँदैनौ कि तपाईँ र म पापी हौ र हामीलाई उहाँ कहाँ फर्कन नित्यन्त आवश्यक छ, हामी खाली गलत व्यक्तिमाथि मात्र दोष लगाइरहेका हुन्छौं। हामी खाली गलत व्यक्तिमाथि मात्र दोष लगाइरहेका हुन्छौं। मलाई लाग्छ कि कुनै व्यक्तिले आफ्नो पापहरूको आफ्नो आमामाथि लगाउने थोप्ने काम अति नै नीच घटिया कुरा हो। त्यो भएन कुरा हो, तैपनि त्यही नै आजकल हामी पाउँदछौ। आधुनिक मानिस वास्तविक दुर्दशामा छ र उनी महान खिन्नतामा छ। उसले आफ्नो पापहरूको अरूमाथि दोष लगाइरहेको छ। त्यो सान्त्वनाको पत्ता लगाउनलाई कुनै पनि स्थानमा गएर पत्ता लगाउन सक्दैन। जुन उसले ज्यादै चाहन्छ। बरू त्यसको सट्टामा उसले आफैलाई भौतिकवाद र लौकिकवादले घेरिएको छ। मैले एकजना अमेरिकी व्यक्तिको बारेमा पुस्तकमा पढेको थिएँ र फोटोमा देखेको थिएँ। उसको विस्तारका सिरानीमा 25 बेग्ला बेग्लै बटनहरू थिए। उसले आफ्नो ओछ्यानबाट पूरा लाइटहरू बाल्न सक्थ्यो, निभाउन सक्थ्यो, घण्टी बजाउन सक्थ्यो, ढोकाको बन्द गर्न र थुन्न सक्थ्यो, अनि बाहिर लाइट ट्युब बाल्न सक्थ्यो। ती सबै कुरा उसले आफ्नो विस्तारबाटै ओछ्यानबाटै गर्न सक्थ्यो। मैले त्यस्तो कहिले पनि देखेको थिइनँ। त्यो उसको निम्ति अति नै ठूलो सुरक्षा थियो, अनि हामी धेरैले त्यसो गर्छौं। हामी हरेकसँग आफ्नो सुरक्षाको कम्बल छ, सेक्युरिटी ब्ल्याङ्केट, र हामी त्यसमा लपेटिएर गुटी मुटी हुन्छौं। तर आधुनिक मानिसको समस्या यो हो कि उसको चेतनामा परमेश्वर छैन। उसलाई थाहा छैन कि त्यहाँ उद्धारकर्ता हुनुहुन्छ जसमा उनी जान सक्छन्, शरण पर्न सक्छन्। त्यो अयुबबाट बेग्लै कुरा थियो। अयुब परमेश्वरप्रति अति नै धेरै सचेतन थिए। उसले उहाँलाई विश्वास भरोसा गरे, तर वास्तविकता यो हो कि परमेश्वरले अयुबलाई मेलमा लगाएर पिस्नुभयो वा जाँच गर्नुभयो, र अन्तमा उसलाई आफ्नो खास उपस्थितिमा लिनुभयो, ल्याउनुहुनेछ। परमेश्वरले अयुबका सम्पूर्ण सुरक्षाका कुराहरू जुनमा भर पर्न सक्थे ती कुराहरूलाई चकना चुर पार्नुभयो ताकि अयुबलाई आफ्नो उपस्थितिमा ल्याउन सकुन्। आधुनिक मानिस समुद्र साली समाजमा भए तापनि उसलाई पनि मिलको जाँचमा हालिन्दछ। उसका सम्पूर्ण धन सम्पत्ति र जीवनका सम्पूर्ण आराम ऐशहरू सान्त्वनाहरू बावजुद महान सागरको बीचमा माथि तौरिरहेको काठको एक टुक्रा जस्तै हो, अनि उसलाई थाहा छैन कि उनी कहाँ छन्, कहाँ गइरहेका छन्। त्यो वास्तवमा भयभीत पार्ने कुरा हो। वास्तवमा यसले कसैलाई कहीँ कतै कोही एकजना छ भन्ने कुरा केही मानिसलाई सोच्न बाध्य गर्न आरम्भ गरिरहेको छ। आज हामीसँग अंग्रेजीमा यस्तो गीत छ, पुट यो ह्यान्ड इन द ह्यान्ड अफ मेन फ्रम गेलिले। गेलिल बाटोको मानिसको हातमा आफ्नो हात थमाइदियो। यसको अर्थ मित्र अमित्र, यसले थुप्रै नजिकतामा कुरा ल्याएको छ, तर यसले अझै त्यो बिन्दुको गुमाउँदछ, विषयको गुमाउँदछ कि आधुनिक मानिस पनि पापीको रूपमा उहाँका आउनुपर्छ र उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुपर्छ। मानिसहरू आज समर्पणको बारेमा कुरा गर्छन्। मित्र म तपाईँलाई भनौ, वा सबभन्दा पहिले तपाईँको उद्धारकर्ता हुनुपर्छ, वा तपाईँको निम्ति मर्नुभयो। यदि तपाईँले क्रुसमा येशु ख्रिस्टसँग शुरू गर्नु भएन भने तपाईँ उहाँसँग कहीँ पनि शुरू गर्नुहुने छैन। मैले यस विषयमा केही समय बिताए किनभने म सोच्दछु कि यो महत्वपूर्ण छ। अयुबसँग आफ्ना सारा कष्टहरूको जाँचहरूको समयमा परमेश्वरको उपस्थित प्रति सचेतना होस् थियो। उनी आधुनिक मानिस जस्तो यताउति तैरी हिँड्ने व्यक्ति थिएन बिना उद्देश्यको। अयुबले के चाहिँ बुझ्न सकेनन् भने किन परमेश्वरले त्यस्तो मिलको चक्कीमा भएर जाँच कष्टमा पठाउनुभयो। अयुबले थाहा पाएनन् कि उसलाई प्रस्ताव गर्न आवश्यक थियो जबसम्म परमेश्वरले उससँग व्यवहार गर्नु भएन।
परमेश्वर रे श्री जनु भ
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।